ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि व नऊदु बिल्लाहि मिन شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل أعوذ برب الفلق من شر ما خلق ومن شر غاسق إذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد بسم الله الرحمن الرحيم قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس صدق الله العظيم یہ قرآن پاک کی آخری دو سورتیں ہیں سورہ فلق اور سورہ ناس ان کو معوذتین بھی کہتے ہیں معوذتین واو کی تشدید اور واو کے زیر کے ساتھ یعنی آدمی کو اللہ کی پناہ دلانے والی ان کو پڑھے گا تو اس کے نتیجے میں اللہ تعالیٰ آدمی کو اپنی پناہ میں لے لیتے ہیں معوذ تو جس کو پناہ دی جاتی ہے وہ تو عام طور پر معوذتین بولتے ہیں وہ درست نہیں معوذتین واو کے زیر کے ساتھ یہ صحیح قرار دیا گیا ہے یہ دو صورتیں جو ہیں ایک خاص نسبت سے اللہ تبارک و تعالیٰ نے نازل فرمائی اس سے پہلے چیز بنیادی طور پر بتلا دوں کہ قرآن پاک میں بہت سی آیتیں کئی صورتیں اور کئی آیتیں ایسی ہیں جو کسی خاص واقعے کے نتیجے میں اللہ تبارک و تعالیٰ نے نازل فرمائی کوئی سوال کیا گیا مشرکین کی طرف سے یہود کی طرف سے مسلمانوں کی طرف سے اور اس سوال کے جواب کے طور پر اللہ تعالیٰ نے کوئی آیت ایک آیت چند آیتیں کوئی سورت نازل فرمائی جیسے حضور صلی اللہ علیہ وسلم سے پوچھا گیا تھا مسلمانوں نے جب ابھی زکوٰۃ کا حکم نازل نہیں ہوا تھا تو کیا ہم خرچ کریں اللہ کے راستے میں تو آیت نازل ہوئی وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ قُلِ الْعَفْوَ یہ اے نبی یہ لوگ آپ سے پوچھتے ہیں کہ اللہ کے راستے میں کیا خرچ کریں تو آپ جواب دے دیجئے कि जो माल तुम्हारे पास बचे, तुम्हारी जरूरत तुमने पूरी कर ली, जो बचा वो यहाँ बैंक में जमा कराने की जरूरत नहीं है, उसको खर्च कर दो। वलीलाह, ये ज़कात से पहले ये हुक्म नाजिल हुआ था। या जैसे बुखारी शरीफ में रिवायत है, हज़रत अब्दुल्लाह इब्न मसूद रज़ी अल्लाह ताला अन्हु फरमाते हैं कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम एक मरतबा मदीना मुनव्वरा की बंजर ज़मीन खराबा जो था वहाँ से गुजर रहे थे। मैं भी आप सल्लल्लाहु अलैहि वसल्लम के साथ था। वहाँ कुछ यहूदी बैठे हुए थे तो खड़े हो गए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को देखकर आपस में बातें करने लगे, इनसे पूछें, सवाल करें। यहूदियों की आदत थी, वो शरारत करते रहते थे, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को छेड़ते रहते थे और सवालात करते थे। और उन सवालात में उनका मकसद ही होता था कि हम ऐसा सवाल करें जिसका ये जवाब न दे सकें, ताकि हमको ये कहने का मौका मिले कि ये अगर अल्लाह के सच्चे नबी होते तो हमारी बात का सवाल का जवाब देते। तो ये इसलिए ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम को देखकर उनको आपस में शरारत सूझी, एक दूसरे से पूछ रहा है इनको सवाल करें। दूसरे ने कहा, भाई तुम्हें तो मालूम है कि ये अल्लाह के सच्चे नबी हैं, तुम पूछोगे तो वो जवाब देंगे, काय को पूछते हो? यानी तुम जिस मकसद के लिए पूछते हो तुम्हारा वो मकसद तो हासिल होने वाला नहीं है। फिर भी कहा नहीं पूछे। तो पूछा, रूह के मुतालिक सवाल किया उन्होंने यहूदियों ने। हजरत अब्दुल्लाह इब्न मसूद फरमाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हाथ मुबारक के अंदर ये खजूर की एक टहनी थी जिसको आप टेक टेक लगाते हुए चल रहे थे, जैसे ऐसा होता है टेक लगा के आदमी चलता है। इन्होंने जब सवाल किया तो हुजूर खड़े हो गए और आप पर वही नाजिल होना शुरू हुई। वही नाजिल होते वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जो कैफियत होती थी, आपका चेहरे अनवर सुर्ख हो जाता था और सख्त सर्दी में भी आपकी पेशानी मुबारक से पसीने के कतरे मोतियों की तरह रुड़कते थे, खर्राटों की सी आवाज़ आती थी। वो कैफियत शुरू हो, हज़रत अब्दुल्लाह इब्न मसूद समझ गए कि वही नाजिल हो रही। वो कैफियत जब ख़त्म हुई, इसका मतलब यह कि वही का नुज़ूल का सिलसिला मुकम्मल हो गया, तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने वो आयत पढ़ी, फ़यसअलूनका अनिर रूह क़ुलिर रूहु मिन अम्रि रब्बी वमा ऊतीतुम मिन अल-इल्मि इल्ला क़लीला। ये अब गोया ये आयतें जो नाजिल हुई, तो मुफस्सिरीन के यहाँ यूं कहा जाता है कि इन आयतों का शान नुज़ूल, सबब नुज़ूल ये वाक़िया है। क्या? यहूदियों ने ये सवाल किया और उसके जवाब में ये आयतें नाजिल हुई। या पहला जो किस्सा मैंने बयान किया कि मुसलमानों ने ये पूछा कि हम क्या खर्च करें, गोया उसके जवाब में आयतें नाजिल, ये उसका शान नुज़ूल है। कभी ऐसा होता था कोई वाकया पेश आया और उस वाकये के सिलसिले में ज़रूरत थी कि लोगों को हिदायत और रहनुमाई की जाए, तो उस पर कुछ आयतें नाजिल हुई। वो वाकया गोया उन आयतों का शान नुज़ूल, सबब नुज़ूल, यानी उन आयतों के उतरने का सबब ये वाकया बना। तो ये ख़ास इस्तिलाही लफ्ज़ है शान नुज़ूल, जिसका मतलब यह है कि इस आयत या इस सूरत के अल्लाह ताला की तरफ से उतारे जाने का सबब यह हुआ। समझना है कि नहीं? तो जब भी हम ये दरस के दौरान यूँ कहेंगे कि इसका ये शान नुज़ूल है, सबब नुज़ूल है, तो उसका मतलब ये होगा इसकी वजह से अल्लाह ताला ने यह आयत को या इस सूरत को नाजिल फरमाया। ये दोनों सूरतें जो हैं, इन दोनों सूरतों का भी एक सबब नुज़ूल है, शान नुज़ूल एक वाकया पेश है। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम हिजरत फरमा कर मक्का मुकर्रमा से जब मदीना मुनव्वरा तशरीफ लाए, तो मक्का में तो यहूदी नहीं थे, वहां तो कुरैशी कुरैश थे, अरबी अरब। मदीना मुनव्वरा जब आए तो मदीना मुनव्वरा में दो कौमें आबाद थी, अरब थे जिनका मजहब बुत परस्ती था, वो बुतों की पूजा करते थे, اور ان کے بھی دو قبیلے تھے اوس اور خزرج، اور یہودی بھی رہتے تھے، وہ اہل کتاب کہے جاتے تھے، یعنی وہ لوگ جن کو اللہ کی طرف سے آگے پہلے آسمانی کتاب اتاری گئی. چونکہ یہودی حضرت موسیٰ علیہ نبینا علیہ الصلاۃ والسلام پر ایمان لاتے ہیں، اور حضرت موسیٰ پر اللہ تعالیٰ نے توریت نازل فرمائی، تو گویا حضرت موسیٰ پر ایمان لانے والی یہ جو قوم یہود ہے ان کو اہل کتاب کہا جاتا ہے. یا جیسے حضرت عیسیٰ علیہ نبینا علیہ الصلاۃ والسلام پر اللہ تعالیٰ نے انجیل نازل فرمائی، اور حضرت عیسیٰ پر ایمان لانے والے عیسائی کہلاتے ہیں، ان کو بھی کیا کہا جاتا ہے؟ اہل کتاب، وہ لوگ جن کو اللہ کی طرف سے کتاب دی گئی ان کے نبی کے واسطے سے. جیسے ہمیں اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کے واسطے سے قرآن پاک عطا فرمایا. تو بہرحال یہ دو قومیں یہود اور نصارہ وہ اہل کتاب کہلاتی ہیں. تو یہود جو ہیں وہ مدینہ منورہ میں آباد تھے ان عربوں کے ساتھ، تو یہودی چونکہ اہل کتاب، ان پر پہلے اللہ کی طرف سے ان کے نبی پر جو کتاب اتاری گئی تھی وہ ان کے پاس تھی، اور باقاعدہ اس کے پڑھنے پڑھانے کا سلسلہ تھا، مدرسے تھے، وہاں توریت پڑھائی جاتی تھی، پڑھانے والے بڑے بڑے علماء جیسے ہمارے یہ مدرسے آج کل ہیں، اور انہیں پڑھنے والے طلباء اور علماء اس زمانے میں یہودیوں کے مدرسے آج بھی ہیں، اس حضور صلی اللہ علیہ وسلم کے زمانے میں بھی تھے، مدینہ منورہ میں بھی تھے مدرسے، اور باقاعدہ ان کے پڑھانے والے علماء بھی تھے. ایک واقعہ ہوا، ایک مرتبہ حضور صلی اللہ علیہ وسلم کے ہجرت فرما کر مدینہ منورہ تشریف لانے کے بعد یہودیوں کے اندر ایک قصہ ہوا کہ ایک مرد نے ایک عورت کے ساتھ زنا کیا، تو یہودیوں کے ہاں زنا کی سزا جو ہے وہ رجم، یعنی پتھر مار کر سنسار کر دینا، یعنی پتھر مار کے ختم کر دینا، ہر زنا کی سزا، چاہے وہ زنا کرنے والے شادی شدہ ہوں یا غیر شادی شدہ، یہ ان کے ہاں تھی سزا. اسلام میں بعد میں، ابھی اسلام میں جو ہے زنا کے اندر اگر زنا کرنے والے غیر شادی شدہ ہیں تو ان کی سزا کوڑے ہیں، 100 کوڑے، اگر وہ آزاد ہیں تو، غلام ہیں تو 2-5، اور شادی شدہ ہیں اور آزاد ہیں تو ان کی سزا وہ پتھر مار کر ختم کر دینا. تو بہرحال نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے ہجرت فرما کر مدینہ منورہ میں آنے کے بعد یہودیوں کے سماج میں ایک قصہ پیش آیا کہ ایک مرد اور عورت نے زنا کا ارتکاب کیا. ان یہودیوں نے آپس میں یہ سوچا، یہ جو نئے نبی آئے ہیں ان کی شریعت بہت آسان ہے، اس میں بڑی سہولتیں ہیں، تو آج ہم اپنے آدمیوں کا فیصلہ ان کے پاس کراویں. علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ اس موقع پر فرماتے ہیں کہ دیکھو ان کی بیوقوفی، دیکھو کہ اس دین میں داخل ہونے ہوئے بغیر اس دین کی جو فیسیلیٹی ہے اس سے فائدہ اٹھانا چاہتے ہیں. ارے بھائی پہلے ایمان تو لاؤ، مسلمان تو بنو، پھر اس دین کی سہولتوں سے فائدہ اٹھاؤ گے. مسلمان تو بنتے نہیں اور سہولت سے فائدہ اٹھانا چاہتے ہو. خیر یہ تو ایک بیچ میں جو ہے جملہ معترضہ زائد بات ہو گئی. بہرحال وہ آئے اور انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کے سامنے اپنا یہ مقدمہ پیش کیا کہ ہمیں دو آدمیوں نے جو ہے زنا کا، مرد اور عورت نے ارتکاب کیا ہے، آپ ان کا فیصلہ کر دو. وہ یہ سمجھتے تھے کہ یہ جو فیصلہ کریں گے وہ بڑا آسان ہوگا، سہولت والا ہوگا. تو حضور صلی اللہ علیہ وسلم نے ان سے پوچھا کہ تمہارے یہاں اگر کوئی زنا کرے تو اس کی سزا کیا ہوتی ہے، تمہاری کتاب میں کیا حکم ہے؟ انہوں نے یوں کہا، بخاری شریف میں واقعہ موجود ہے، تو انہوں نے یوں کہا کہ ہمارے یہاں تو کوئی زنا کرتا ہے تو اس کو سواری کے اوپر الٹا بٹھاتے ہیں، منہ کالا کرتے ہیں، اور جو ہے اس کا ڈھنڈورا پٹوا دیتے ہیں. سمجھا ہے کہ نہیں؟ ایک طرح کا گویا اس کا فجیتا کروا دیا، ہو گئی سزا. تو یہ انہوں نے کہا، تو حضور صلی اللہ علیہ وسلم نے فرمایا تمہاری کتاب میں، یعنی توریت کے اندر، یہ پتھر مار کے ختم کرنے والا، سنساری والا، رجم والا حکم نہیں ہے. تو کہا نہیں ہے. ان کا جو عالم تھا ابن سوریا، جو بڑا مدرس تھا وہاں کے مدرسے میں، وہ آیا، وہ ساتھ آیا تھا، ہماری کتاب میں یہ نہیں ہے. تو اس مجلس میں حضرت عبداللہ ابن سلام رضی اللہ تعالیٰ عنہ جو پہلے یہودی تھے اور بہت بڑے عالم تھے یہود کے, توریت سے واقف تھے, انہوں نے کہا تو کیا توریت میں آئے تھے رجمہ نہیں لاؤ, توریت لاؤ, توریت لاؤ, فاتو بالتورات فتلوها ان کنتم صادقین, تورات لاؤ پڑھو اگر تم اپنے دعوے میں سچے ہو. تو وہ توریت لائے اور وہ جو ان کا عالم تھا وہی پڑھتا تھا. اس نے کیا کیا, جو آیت رجمہ تھی اس پر اپنی ہتھیلی رکھ دی اور آگے پیچھے کا پڑھنے لگا. میں تو یہ قصہ اس لیے بیان کرتا ہوں, وہ ان کا جو بڑا مدرس تھا مدرسے کا ہیڈ مدرس, وہ جو بڑا عالم تھا, معلوم ہوا ان کے یہاں مدرسے تھے, سب پڑھائی بھی ہوتی تھی. خیر اور قصہ اس کو یہ بیان کرنے کے لیے میں نے تو خالی قصہ, تو میرا جو اصل مقصد تھا وہ تو پورا ہو گیا, لیکن قصہ پورا کر دیتا ہوں تاکہ پھر آپ کو یہ نہ رہے, انتظار نہ رہے کہ آگے کیا ہوا. پھر دوبارہ تو اس نے وہ اپنی ہتھیلی ہاتھ رکھ کر کے اوپر اوپر نیچے کا پڑھ رہا ہے, تو حضرت عبداللہ ابن سلام رضی اللہ تعالیٰ عنہ جو ایمان لا چکے تھے, مسلمان ہو گئے تھے, اس نے اس کا ہاتھ پکڑ کے وہاں سے ہٹایا کہ یہ پڑھ نہیں, یہ کیا ہے, نیچے آیت رجمہ تھی جس میں وہ سنساری کا حکم تھا. تو پھر آیت رجمہ نکلی, کہاں یہ رجمہ کا حکم ہے, حضور نے فرمایا جب رجمہ کا حکم ہے تو کرو رجم. وہ جو سوچ کر کے آئے تھے کہ کچھ آسان فیصلہ ہوگا, انہوں نے سوچا کیا سوچ کے گئے تھے ہوگا یا کیا, الٹا ہم اپنے یہاں رکھتے تو وہ اپنا وہ, حالانکہ انہوں نے توریت کے حکموں میں پھیر بھار کر دیا, تحریف کر دی تھی, رد و بدل کر دیا تھا, اور یہ جو کالا منہ کر کے یہ کرتے تھے وہ ان کی شریعت کا حکم نہیں تھا. بہرحال انہوں نے سوچا کہ ہم اگر اسی طرح رد و بدل والا کرتے تو فائدے میں رہتے, یہ تو مار کھانی پڑی. چنانچہ حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما فرماتے ہیں کہ وہاں مسجد نبوی کے پڑوس میں جہاں جنازے پڑھے جاتے تھے وہاں ان دونوں کو جو ہے رجمہ کیا گیا. خیر میں نے تو یہ قصہ یہ بتلانے کے لیے بیان کیا تھا کہ ان کے یہاں بھی مدرسے تھے, علماء تھے. تو کہنے کا حاصل یہ ہے کہ یہ یہود جو ہیں وہ نبی کریم صلی اللہ علیہ وسلم کے اور مسلمانوں کے دشمن. حضور صلی اللہ علیہ وسلم جب ہجرت فرما کر کے مدینہ منورہ تشریف لائے تو آپ نے باقاعدہ یہ جو عرب تھے یعنی اوس اور خزرج کے لوگ, وہ تو ایمان لائے ہی تھے, تو آپ نے ان یہودیوں کے ساتھ باقاعدہ جو ہے صلح کا یہ کیا, معاملہ کیا, آپس میں صلح کی, پیکٹ باقاعدہ پورا, اور ہم آپس میں امن و امان کے ساتھ رہیں گے, آپس میں لڑیں گے نہیں, اور ایک کسی کے دشمن کے مقابلے اس کی مدد ایک دوسرے کی نہیں کریں گے, یہ طے ہوا تھا. اور جو ہے لیکن یہودی انہوں نے یہ صلح تو کی تھی آپس میں, لیکن اندرونی طور پر بہرحال وہ مسلمانوں کو اور نبی کریم صلی اللہ علیہ وسلم کو تکلیف پہنچانے کا کام کرتے رہتے تھے. اور جیسا کہ میں پہلے بتلا چکا ہوں کہ حالانکہ یہود یقین کے ساتھ جانتے تھے کہ حضور اکرم صلی اللہ تعالی وسلم اللہ کے سچے رسول ہیں, سب سے آخر میں جن پیغمبر کو اللہ بھیجنے والے تھے, نبی آخر الزمان خاتم النبیین, وہ یہی ہیں. ان کی توریت میں باقاعدہ اس کی بشارت سنائی گئی تھی کہ اللہ تعالیٰ نبی آخر الزمان کو بھیجیں گے, ان کی یہ نشانیاں ہوگی, وہ ساری نشانیاں وہ دیکھ رہے تھے اپنی کتاب کے اندر جو تھی اس کے مطابق, اور اس کی وجہ سے ان کو اس بات کا یقین تھا. چنانچہ روایتوں میں آتا ہے کہ جب حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم ہجرت فرما کر کے مدینہ منورہ آئے تو آپ کا پہلا قیام قبا میں رہا, قبا میں آپ 14 یا 24 روز تک ٹھہرے. اسی زمانے میں جو ہے قبیلہ بنو نذیر کا ایک سردار تھا ہوئی بن اختب, یہ ام المومنین حضرت صفیہ رضی اللہ تعالیٰ عنہا کا باپ, اس کا نام ہوئی بن اختب, بڑا یہودی, بڑا عالم بھی تھا اور بہت یہ تھا, دبدبے والا تھا. تو حضور صلی اللہ علیہ وسلم جب ہجرت فرما کر کے آئے نا اور آپ کا قیام قبا میں رہا, تو فوراً وہ آپ کا امتحان لینے کے لیے اور یہ دیکھنے کے لیے کہ یہ وہی نبی ہیں باقاعدہ قبا گیا اور رات آپ کے ساتھ گزاری. صبح کو جب آیا گھر تو اس کے بھائی کے ساتھ بات چیت ہوئی, تو بھائی نے پوچھا یہ وہی ہے, وہی یعنی آخری نبی جن کے متعلق ہماری کتابوں میں پیشین گوئی دی گئی ہے, تو کہا وہی ہیں. کہا ایمان لانا, ایمان نہیں لائیں گے ہم. کہ پھر ایمان نہ لائے تو ہوئی ابن اختب بھائی کو کہتا ایمان نہیں لائیں گے. دیکھو یہ بھائی دو بھائیوں کے درمیان گھر میں بات ہوئی تھی, اس بات کو سننے والی حضرت صفیہ رضی اللہ تعالیٰ عنہ, انہوں نے اس کو بعد میں بتایا, ظاہر کیا تھا. تو بہرحال وہ یقین کے ساتھ جانتے تھے کہ یہ اللہ کے سچے نبی ہیں. قرآن میں بھی اللہ نے فرمایا یعرفونہ کما یعرفونہ ابناءہم, کہ یہ لوگ اے نبی آپ کی نبوت کو اور آپ کے نبی ہونے کو ایسا جانتے ہیں جیسے اپنے اولاد کو جانتے ہیں. ایک باپ اپنے بیٹا ہو, اپنے بیٹے کا بیٹا ہونا یقین کے ساتھ جانتا ہے, یہ یقینی طور پر میرا بیٹا ہے. تو اسی طرح جو ہے یہ لوگ جانتے تھے یقین کے ساتھ کہ نبی کریم صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے رسول ہیں, یہ جانتے تھے. بلکہ اس سے بھی زیادہ ایک مرتبہ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے حضرت عبداللہ ابن سلام رضی اللہ تعالیٰ عنہ سے جو ایمان لا چکے تھے پوچھا اس آیت کے متعلق, یعرفونہ کما یعرفونہ ابناءہم, کہ یہ لوگ حضور صلی اللہ علیہ وسلم کا نبی ہونا ایسا جانتے ہیں جیسے اپنے بیٹوں کا بیٹا ہونا جانتے ہیں. تو حضرت عمر نے حضرت عبداللہ ابن سلام سے پوچھا اس آیت کے متعلق کہ کیا برابر ہے, یہی ہوا کہ اس سے بھی بڑھ کر. تو اس پر حضرت عمر نے پوچھا اس سے بڑھ کر کا کیا مطلب, کہ اس کے بڑھ کر کا مطلب یہ ہے کہ بھائی ایک باپ اپنے بیٹے کا بیٹا ہونا اس لیے جانتا ہے کہ یہ میری بیوی کے پیٹ سے پیدا ہوا ہے, لیکن ہو سکتا ہے کہ اس کی بیوی نے خیانت کی ہو اور کسی دوسرے سے تعلق قائم کیا ہو اور اس کا نطفہ حمل کے طور پر ٹھہر گیا اور اسے پیدا ہوا. یہ تو اپنا بیٹا اس لیے سمجھتا ہے نا کہ اس کی بیوی کے پیٹ سے یہ نکلا ہے, آگے اندر کی جو بات ہے وہ تو اس کو نہیں معلوم. تو کہتے ہیں کہ باپ بیٹے کے بیٹا ہونے کا جو یقین ہے اس میں تو یہ گڑبڑ ہو سکتی ہے, لیکن ان کے اللہ کا رسول ہونے میں کوئی دوسرا سوال ہی نہیں پیدا. حضرت عمر رضی اللہ تعالیٰ نے کہا اللہ آپ کی آنکھیں ٹھنڈی کرے. خیر, تو بہرحال یہ یہودی حضور صلی اللہ علیہ وسلم کا نبی ہونا یقین کے ساتھ جانتے تھے لیکن ایمان نہیں لائے. نہ لائے کیوں نہیں لائے, جیسا کہ میں پہلے بتلا چکا ہوں, حسد کی وجہ سے. کائی کی وجہ سے؟ اس لیے کہ اللہ تعالیٰ نے تورات میں, انجیل میں اور اگلی آسمانی کتابوں میں اور دوسرے صحیفوں میں بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے آنے کی خبر تو دی تھی کہ یہ آخری نبی آئیں گے, ان کی نشانیاں بھی بتلائی تھی, لیکن یہ نہیں بتلایا تھا کہ یہ کون سے خاندان میں آئیں گے, یہ نہیں تھا. آنے والے ہیں اور یہ بھی کہا تھا کہ آئیں گے تو تم لوگوں کو بتاؤ کہ یہ آئیں گے تو ان پر ایمان لانا ہے. باقاعدہ اگلے تمام نبیوں سے اللہ نے عہد لیا کہ تمہاری زندگی میں اگر وہ آئیں تو تم ان پر ایمان لاؤ گے, قرآن میں اس کا تذکرہ ہے اس عہد کا. تو یہ سب کچھ, لیکن یہ یہودیوں سمجھتے رہے کہ گویا ہمارے میں آئیں گے. میں نے جیسا کہ پہلے بتلایا تھا حضرت ابراہیم کے دو بیٹے تھے, حضرت اسحاق اور حضرت اسماعیل. حضرت اسحاق کے بیٹے تھے حضرت یعقوب, حضرت یعقوب ہی کا دوسرا نام اسرائیل, یہ اسرائیل حضرت یعقوب کا دوسرا نام ہے, اور انہی کے 12 بیٹے تھے, اس سے یہ نسلیں چلی, یہ سب کیا کہلائے, یہودی کہلائے. تو حضرت ابراہیم علیہ اور حضرت اسحاق, حضرت ابراہیم کے بعد سے, حضرت اسحاق کے بعد سے جتنے نبی آئے وہ سب ان کی اولاد میں آئے. کن کی؟ حضرت یعقوب کی. وہ سب بنو اسرائیل, حضرت عیسیٰ بھی بنو اسرائیل, لیکن آخری نبی نبی کریم صلی اللہ تعالی علیہ وسلم کو اللہ نے حضرت اسماعیل کی اولاد میں بھیجا, وہ سب کے اوپر بھاری ہو گئے. ایک نبی آئے اسماعیل کی اولاد میں, لیکن وہ سارے سینکڑوں نبیوں کے بھاری, ظاہر ہے آخری نبی تھے. تو یہودی یوں سمجھتے تھے یہ تو نبی جیسے اور اب تک نبی ہمارے یہاں بنی اسرائیل میں آئے, بنی اسرائیل ہی میں آئیں گے, کون سے؟ آخری نبی. لیکن انہوں نے جب دیکھا کہ یہ تو بنی اسماعیل میں آئے, بنی اسماعیل میں آئے, اسماعیل کی اولاد میں آئے, عربوں میں آئے, تو ان کو ہو گیا حسد کہ ہم میں کیوں نہیں آئے. آج دنیا میں ایسے لوگ موجود ہیں جو یوں سمجھتے ہیں کہ یہ خوبی کمال ہمارے اندر ہونا چاہیے, دوسرے کے اندر چاہتا ہے تو وہ ماننے کے لیے تیار نہیں ہوتے. یہی بات یہودیوں والی فطرت, سمجھ میں آیا کہ نہیں؟ تو یہاں یہودی اس لیے ایمان نہیں لائے کہ یہ इसमें इनकी इस्माइल की औलाद नहीं है, काहे को आए, बनी इसराइल में क्यों नहीं आए बस। और बल्कि इतना ज्यादा उनको इस मामले में इतनी शिद्दत दुश्मनावट कि वो हजरत जिब्रील से भी दुश्मनावट, कि ये वही इनके पास लेके क्यों आए। हजरत जिब्रील कोई अपनी मर्जी से वही लाए हुजूर के पास, अल्लाह के हुक्म से लाए, लेकिन वो यूं कहते हैं कि ये इनके पास ले आए, वहां भेज दूसरी जगह भेज दी, जैसे कि ये शिये कहते हैं ऐसा। खैर, दोबारा कहने का हासिल ये है कि यहूदियों को नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के साथ बड़ी दुश्मनावट थी। हालांकि शुरू में जब हुजूर सल्लल्लाहु अलैहि वसल्लम हिजरत फरमा करके मदीना मुनव्वरा तशरीफ ले गए तो बहुत से अहकाम में हुजूर उनकी मुआफ़क़त अल्लाह की तरफ से कोई सरी या खुला हुक्म नाजिल ना हुआ हो, यानी जो बात अभी मुबहम रही हो, तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम यहूदियों की मुआफ़क़त को पसंद करते थे, इसलिए ताकि उनकी दिल जोई हो और वो इस्लाम की तरफ क्या हों, माइल हों। लेकिन बाहर जितनी उनकी दिल जोई की गई वो इतने ज़्यादा और अकड़ते गए और उनकी दुश्मनावट और ज़्यादा शिद्दत इख्तियार करती गई, यहाँ तक कि एक वक्त आया कि हुक्म दिया गया कि अब उनकी मुखालफत करो। समझाया कि नहीं। खैर, दोबारा ये यहूदी हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम पर इसी हसद की वजह से कि ये बनु इस्माइल में क्यों आए, बनु इसराइल में क्यों नहीं आए, उनको आप पर ईमान नहीं। हालांकि उनको सबको यकीन था कि ये आखिरी नबी, जिनकी बशारतें अलामतें निशानियां बताई गई वो सारी निशानियां देख रहे हैं, जान रहे हैं, तो अभी मानने के लिए तैयार। इसी हसद की वजह से वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम को बहुत सारी तकलीफें पहुंचाते थे, ऐसी हरकतें तकलीफें पहुंचाना उनका मिजाज बन गया। कुरान में उसका तज़किरा मौजूद है, आयत मौजूद है इसमें, कोई आयत नहीं वला तस्मउन मिन अल्लज़ीन उतुल किताब, क्या है, हाँ बारी ताला ने पहले से ही बतला दिया था कि तुमसे पहले जिनको किताब दी गई हो और जो मुशरिक हैं उनसे तुम बहुत तकलीफ देने वाली बातें सुनोगे, लेकिन उस वक्त तुम उस पर क्या करना, सब्र करना, ये कुरान में हुक्म दिया गया है। खैर, तो बहरहाल ये मुख्तलिफ तरीकों से तकलीफें पहुंचाते थे, तो उसी सिलसिले में एक मत ये हुआ कि उन लोगों ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर जादू कराया। ये वाकया जो है जैसा कि फतुल बारी में लिखा है अल्लामा इब्न हजर अस्कलानी रहमतुल्लाह अलैह ने, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम जब हुदैबिया से लौटे उसके बाद मुहर्रम सन हिजरी 7 का वाकया है। हुदैबिया का वाकया 6 में पेश आया था, सन हिजरी 7 के मुहर्रम में ये जो है जादू करने वाला वाकया पेश आया। एक शख्स था लबीद इब्न आसम, यह असल तो अंसार के खानदान से ताल्लुक रखता था, अंसार का एक शाख थी बनु जुरैक, लेकिन ये सब हलीफ थे, दोस्त थे, उनका बाकायदा दोस्ताना मुआहदा जो है एग्रीमेंट हुआ था किसके साथ, यहूदियों के साथ। तो यहूदियों का यह हलीफ था कौन, लबीद इब्न आसम। उसने जो है खुद अपनी बच्चियों को बेटियों को सिखलाकर खुद भी शरीक हुआ और बेटियों के जरिए से जादू कराया। जादू कराने के लिए क्या तरीका इख्तियार किया, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम जिस कंघे से सर और दाढ़ी को कंघा करते थे उस कंघे के कुछ दंदाने, और कंघा करने के नतीजे में बाल कुछ निकलते हैं ना, कंघे के निकले हुए बाल। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में एक यहूदी लड़का आया करता था, उसको जो है फुसला करके उसके जरिए से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ये बाल, आपके बाल मुबारक आपके जिस्म का, इसलिए कि जिसके ऊपर सैर किया जाता है तो उसके जिस्म की कोई चीज़ होनी चाहिए, नाखून बाल वगैरह, और वो कोई ऐसी चीज़ जो उसके इस्तेमाल में रही हो, उसके बगैर जो है जादू होता नहीं। तो बहरहाल इन लोगों ने जो है उस लड़के से साजबाज करके वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के कंघे में निकले हुए कुछ बाल मुबारक और ये कंघा, कंघे के कुछ दंदाने हासिल किए और फिर उसमें जादू किया। ये जो कमान की तांत होती है, तांत कमान जो होती है जिसके जरिए से तीर चलाया जाता है, उसकी जो डोरी होती है मजबूत डोरी, उसको तांत कहते हैं। तो कमान की इस तांत के अंदर गोया उस पर गिरहें लगाई बाकायदा, कुछ कलेमात पढ़े जाते हैं, ऐसे कलेमात जादू के अंदर जिसके जरिए से शयातीन को खुश किया जाता है। तो उन कलेमात को सुनकर वो खुश होते हैं और उसकी वजह से उनको जो कहा जाता है वो करते हैं, यानी जादूगर उन कलेमात को बोल करके उनकी खुशनुदी हासिल करते हैं और फिर क्या ये करो। अजीब को में एक मतलब आप वो हर साल वो तजदीद करते हैं, उसकी रिन्यू करते हैं, साल में एक मरतबा पढ़ेंगे बस, वो कैसा मुतियो फरमा बरदार बन गया वो शैतान के ये कलमात सुन करके जो कहता है वो इसको नुकसान पहुंचा, वो बराबर उसके पीछे लगा रहता है। ये हम तो सारी दुनिया की एहसानात जो है वो बर्दाश्त करते करते भी उसकी इतनी फरमा बरदारी नहीं करते जितना ये शैतान करता है। खैर, तो बारा कहने का हासिल ये है कि वो तांत के ऊपर गिरहें लगाई, गांठ उनके ऊपर पढ़ करके गांठ लगाई, ऐसी 11 गांठें लगाई, फिर उस तांत के अंदर वो बाल और फिर वो दंदाने इसके। और बाद रिवायतों में ये भी आता है कि ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम का एक पुतला मोम का छोटा बनाया, उसके अंदर 11 जो है सुइयां छोटी छोटी चुभोई गई। और बहरहाल ये सब कुछ जो तैयार था ये जादू का अमल, उसको खजूर का नर खजूर का जो ये होता है शिगोफा ऊपर का उसका जो कवर होता है उसके अंदर उसको ये करके बंद करके, उसका एक कुआं था कि बनू जुरैक जिस कबीले का ये था लबीद इब्न आसम उसके खानदान का ये कुआं था मीरे जी अरवान, उसके अंदर जो पत्थर था बड़ा पत्थर उस पत्थर के नीचे उसको दबा दिया बस। और इस शहर की वजह से क्या होता था कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कोई काम नहीं किया है और आप नहीं समझते थे वो किया क्या काम। बुखारी शरीफ के अंदर है वो लफ्ज़ मौजूद है, कान यरा अन्नहु याती निसा वला याती, ये दरअसल ये जादू बीवियों के साथ ताल्लुक के मामले में किया गया था कि आप सल्लल्लाहु अलैहि वसल्लम ने बीवियों के साथ सोहबत नहीं की लेकिन इस जादू की असर की वजह से इन समझते थे कि की, बस ये था असर। एक साल तक ये असर रहा हुजूर को और उस जादू के नतीजे में आप अपने आप को ऐसा मालूम महसूस करते थे जैसे मैं बंधा हुआ हूं, बंदिश की शक्ल, और तकलीफ आपको होती थी, इसका और कोई असर नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम का जो फर्ज मनसबी था आने वाले अहकाम और वही को दूसरे बंदों तक पहुंचाना, उसमें इस जादू का कोई असर नहीं। और कोई बड़े से बड़ा जादूगर भी किसी नबी पर ऐसा जादू नहीं कर सकता कि जिसके नतीजे में वो अपने फर्ज मनसबी और अपनी ड्यूटी की अदायगी में कोताही करे, ये नामुमकिन है। तो इस जादू से ये नहीं, ये हुआ उन गोया आपकी जो फैमिली जिंदगी थी उसमें उसका असर हुआ, समझा कि नहीं। और उसकी वजह से आप सलासम एक घुटन और तकलीफ महसूस करते थे। बुखारी शरीफ में हजरत आयशा रदी अल्लाह तआला अन्हा की रिवायत है, एक मरतबा हुजूर सल्लल्लाहु अलैहि वसल्लम मेरे यहाँ रात को तशरीफ लाए, मेरी बारी का दिन था लेकिन वो दुआ में मशगूल हुए, दा वदा वदा 3 मरतबा आया दुआ में लगी, दुआ की दुआ ना खूब दुआ की। इस लफ्ज दा 3 मरतबा पर हुजूर शेख माना ज़करिया साहब रहमतुल्लाह ने बड़ी अच्छी बात लिखी, फरमाते हैं ये शहर के असर को दूर करने के लिए सबसे मौसिर चीज जो है वो क्या है, दुआ। अल्लाह से मांगो, रो रो कर अल्लाह से मांगो तो अल्लाह ताला उसका रास्ता निकालेंगे, अल्लाह ही उसकी रास्ता निकालेंगे। तो आपने खूब दुआ मांगी और फिर ख्वाब में दो आदमी आए, वो दो फरिश्ते थे, एक हजरत जिब्रील वो सर के पास बैठे और दूसरे हजरत मिकाई जो वो पाइंटी पर पाँव के पास बैठे। अब हजरत जिब्रील जो सर के पास बैठे हैं वो पूछ रहे हैं उनसे कि इनको क्या हो गया, तो वो कहा कि इन पर जादू किया गया है। हजरत मिकाइल ने जवाब ये दिया, फिर किसने जादू किया, तो कहा लबीद इब्ने आसम ने। किस चीज में जादू किया, तका वो कंघे और उसके निकले हुए बालों में, वो काई में रखा, वो खजूर नर खजूर के शिगोफे में, उसको कहाँ दफन किया, वो एक जियारवान नामी कुएं में नीचे पत्थर। वो सब हुजूर को ख्वाब में कहा। जब बेदार हुए हजरत आयशा रजी अल्लाह ताला ना फरमाती कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से कहा, आयशा मैंने अल्लाह ताला से जो चीज़ पूछी थी अल्लाह ताला ने उसका मुझे हल बतला दिया, यानी वही दुआ की थी अल्लाह के ये क्या है मेरे तकलीफ, तो ख्वाब में बतला दिया कि ये जादू है जो आप पर किया गया है और फलां। हुजूर सल्लल्लाहु अलैहि वसल्लम अपने मखसूस सहाबा हजरत अली हजरत अम्मार रदी अल्लाह ताला नुमा और दो और उनको लेकर वहाँ गए, सबको नहीं वहाँ लेकर गए, और वो अंदर से निकाला वो जो था वो लाए उसको ये करके वो जादू जिस तरह किया जाता है उसकी तरकीब जो होती है ना उसका सेटिंग, उस सेटिंग को इधर ख़त्म कर दो तो जादू का असर भी क्या हो जाता है ख़त्म हो जाता है। चनांचे वो तरतीब ख़त्म की तरकीब ख़त्म कर दी गई, सेटिंग ख़त्म कर दिया, उसको एक जगह दफन कर दिया। इसका हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने दूसरे मुसलमानों के सामने भी इजहार नहीं किया। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा फरमाती हैं, मैंने अर्ज़ किया कि अल्लाह के रसूल आपने लोगों को क्यों नहीं बतलाया, लोगों को बतला देना कि इस आदमी ने यह हरकत की है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुझे अल्लाह ने शिफा दे दी और मैं नहीं चाहता, वो मुनाफिक था वो आदमी, मैं नहीं चाहता कि किसी आदमी के खिलाफ फितना भड़काऊँ, इसलिए कि अगर मैं इजहार कर देता तो सहाबा को हुजूर के साथ जो मोहब्बत थी कि हुजूर के पसीने के कतरे की जगह पर अपने खून को बहाने वाले, वो फिर उसके तो जो है टुकड़े टुकड़े कर डालते। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं कहा, आखिर तक पता नहीं चलने दिया किसी को, समझाया कि नहीं। और वो आपकी मजलिस में आता था मुनाफिक, तो भी आपने उसके साथ कोई बदसलूकी नहीं फरमाई, वैसे अपनाई। ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम के अखलाक है, आपकी ये तालीम भी गया, इस तरह हो तो अपने दुश्मन के साथ इस तरह का माफ़ी का मामला। आपने ऐसा माफ़ किया कि बताया भी नहीं लोगों को, समझाया कि नहीं। ये और आज क्या होता है, हालांकि आपको ये जादू किसने किया किस तरह किया वो काय के जरिए से बताया गया था, वही के जरिए। इसलिए नबी का ख्वाब भी क्या होता है, वही हज़रत जिब्रील और मिकाइल ने आकर के बतलाया था अल्लाह के हुक्म से, तो भी यानी ये बात यकीनी के कौन आज किसने जादू किया, कोई बात यकीनी या आमिल लोग हैं। आमिल लोगों को भी चाहिए कि ये किसी को ये ना कहें कि फलाने ने किया, आप इलाज कर लीजिए जो इलाज होना चाहिए वो, इसलिए कोई कभी कोई आमिल कहे ना कि फला। अब ये नहीं, लोग बाद मतलब इस चक्कर में पड़ते हैं कि बताओ नहीं किसने किया, नहीं। ये जिन चीज़ों के जरिए से आमिल मालूम करते हैं वो कोई वही नहीं है। शरीयत ने किसी के खिलाफ सबूत के लिए या तो क्या रखा कि वो आदमी खुद क्या करे, इकरार करे कि मैंने ये हरकत की है, या दो गवाह जो ऐनी गवाह जिन्होंने अपनी आंखों से ये देखा हो अपने कानों से सुना हो गवाही दे, तो किसी चीज़ का सबूत हो सकता है। इन दो के अलावा कोई तीसरा तरीका किसी सबूत का नहीं है। खाली आमिल कह दे तो हज़रत शाहुल्लाह साहब दहली रहमतुल्लाह अलैह ने हज़रत थानवी रहमतुल्लाह अलैह इमदादुल फतावा में हज़रत शाह वलीउल्लाह साहब दहलवी का ये नकल किया है। अल क़ौलुल जमील में एक जगह पर हज़रत शाहुल्लाह साहब रहमतुल्लाह अलैह ने ये जो चोरी के मालूम करने का अमल बतलाया है हाजिरात वाला, तो उसके नीचे यूँ लिखा है कि ये इसलिए नहीं है कि किसी पर आप इल्ज़ाम लगाओ, बल्कि इसलिए है ताकि इसके जरिए से आप अंदरूनी तौर पर तहकीक करके चुपके से उसको हासिल कर लो, चुपके चुपके उसको भाई देखो पता चला है कुछ वो मान ले ठीक है, वरना इस तरह यकीनी और यकीनी तौर पर उस पर इल्ज़ाम लगाना, क्योंकि ये कोई शरई सबूत नहीं। शरई सबूत दो ही हैं जैसा कि मैंने बताया, वो आदमी खुद इकरार करे या शरई तौर पर दो मौत गवाह नेक साले मौत आदिल मुसलमान गवाही दें, तब बात बन सकती है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम, देखो हम लोगों के लिए बड़ा इसके अंदर सबक है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने गोया वही के जरिए बताया, उसके बावजूद आपने इजहार नहीं किया और उस आदमी को कोई तकलीफ न पहुंचे आपने उसका ख़ास ख्याल किया। और हम खाली गुमानों की बुनियाद पर क्या क्या कर डालते हैं लोगों के साथ ये। तो दोबारा ये इस तरह ये जो हुआ उसके बाद फिर अल्लाह ताला ने हजरत जिबील के जरिए से ये दो सूरतें नाजिल फरमाई सुना कि नहीं। और उसमें 11 आयतें हैं, पहली सूरह फलक में 5 हैं और सूरह नास में 6 हैं। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उसको पढ़ा, आप पढ़ते जाते थे और ये जो गिरहें ताक के ऊपर 11 लगाई गई थी वो खुलती जाती थी, और वो जो पुतला मोम का बनाया गया था उसमें जो सुइयां अंदर चुभी गई वो भी निकलती जाती थी। जब ये अमल हो गया हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा से फरमाया कि ऐसा मालूम होता था कि मैं बंधा हुआ हूँ, खुल गया, बंदिश खुल गई इस चीज की वजह से। तो बहरहाल ये जादू के लिए ये अमल अल्लाह ताला ने नाजिल फरमाया है, उसके इलाज के लिए भी अगर आदमी यकीन के साथ उसको अंजाम दे तो उससे इंशाअल्लाह फ़ायदा ज़रूर होगा। और हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के इस गोया आपके अमल में हम लोगों के लिए बड़ा सबक है। अब जादू का मसला भी है, उसी जानना चाहिए ज़रूर कि जादू का क्या हुक्म है। तो देखो जादू जो होता है, जिन तरीकों से जादू किया जाता है उसमें कुछ बातें आदमी कुछ कलिमात पढ़ता है, कुछ बोल बोलता है, और जैसा कि मैंने कहा वो बोल होते हैं जिसके ज़रिए से इन शयातीन को क्या किया जाता है, खुश किया जाता है, और उसके नतीजे में वो उसको अमल करके वो फला जिस पर जादू किया जा रहा है उसको तकलीफ पहुँचाते हैं। तो वो उस अक्सर तो वो कुफरिया बातें होती हैं, यानी उस ऐसे उस जुमले के जमान से निकालने की वजह से आदमी ईमान से निकल जाता है। बहुत सी मरतबा कुछ आमाल करवाते हैं खून, या बाद मरतबा तो बच्चों को बाकायदा अगवा कर लेते हैं, कत्ल करते हैं, उनकी बलि चढ़ाते हैं बाद देवियों के ऊपर, और इसी तरीके से जो है कुरान को नजासत के अंदर डालते हैं। ये इसके बगैर जादू सीख ही नहीं सकता, इसीलिए आम तौर पर जादू के अंदर ऐसा काम या ऐसी बात की जाती है जिसके नतीजे में आदमी ईमान से निकल जाता है। तो बहरहाल ये बहुत ख़तरनाक चीज़ है, और उसकी वजह से अगर ये कुफ्रिया कलमा है या कुफ्रिया अमल है तो उससे ईमान से निकल जाएगा, अगर ऐसा कुफ्रिया नहीं है तो भी वो हराम है। और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि तुम 7 हलाक करने वाली चीज़ों से अपने आप को बचाओ, उसमें एक जादू को भी जिक्र किया है, हराम है, आला दर्जे का हराम। और इस्लामी हुकूमत में अगर उसके ऊपर साबित हो जाए जहर या जो है वो अपने इकरार कर ले तो उसके लिए बड़ी सख्त सज़ा मुकर्रर की गई है। तो बहरहाल ये जादू जो है आम तौर पर आदमी को जो लोग सीखते हैं, औरतें ज़्यादा तौर पर इसमें मुलव्वस होती हैं, लेकिन वही उसकी नतीजे में नऊज़ु बिल्लाह आदमी ईमान से निकलता है, इसलिए वो बड़ी ख़तरनाक चीज़ है, अल्लाह ताला हिफाजत फरमाए। तो ये आयतें अल्लाह ने 11 आयतें दोनों सूरतों में नाजिल फरमाई, और उसकी वजह से उसके ज़रिए से अल्लाह ताला ने वो जो शहर का असर था आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर उसको दूर फरमाया। अल्लाह ताला हम सब की हिफाजत फरमाए।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيره اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد
علی و اصحابی اجمعین۔ یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔